नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तर संवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, असोज 11 र 12 गतेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरो र डुबानले अहिले मुलुकलाई पिरोलेको छ। बाढ़ी पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति पनि भयो। बाढ़ी पहिरोका कारण सड़क संरचनामा क्षति पुग्दा प्रमुख राजमार्गहरू अहिले क्षतिग्रस्त अवस्थामा छन्। भित्र्याउन तयारी अवस्थामा रहेको अन्न बालीमा समेत ठूलो क्षति पुगेको छ। घरपालुवा पशुपन्छी बाढ़ी पहिरोको चपेटामा परे। मुख्य कुरा त अकल्पनीय रूपमा ठूलो मानवीय क्षति भयो। अझै कति बेपत्ता रहेका छन्। एक हिसाबले भन्ने हो भने पछिल्लो प्राकृतिक विपदमा आँखाले देख्न नचाहेका र कानले सुन्न नचाहेका घटना घटे। प्राकृतिक विपदलाई नकार्न सकिँदैन, तर पूर्व तयारी र सावधानी अपनाउन सके धेरै हदसम्म क्षति न्यूनीकरण गर्न सकिन्छ र विपदपछि उद्धार, राहत र पुनस्थापनाका कार्य मुख्य सवाल भएर आउने गर्दछन्। आजको अन्तर संवादमा हामी पछिल्लो प्राकृतिक विपदमा भइरहेको उद्धार, राहत र पुनर्स्थापनाका कार्य केन्द्रित भएर गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका प्रमुख डाक्टर भीष्म कुमार भूषालसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद, नमस्कार।
विपदको यो घड़ीमा अहिले उद्धार, राहत र पुनस्थापनाका कार्यहरू के कसरी भइरहेका छन्? समग्रमा भन्नुपर्दा सरकारी तवरबाट, गैर सरकारी तवरबाट प्राकृतिक विपदको सामना र यसपछिको उद्धार गर्ने कार्यहरू, राहत वितरणका कार्यहरू र पुनस्थापनाका कार्यहरू के कसरी भइरहेका छन् बताइदिनुहोस् न।
हजुर, जुन घटना भयो मौसमी दुखद मौसमी घटनाले यो 10, 11, 12 अवधिमा मात्रै हालसम्म 236 नागरिकहरूले ज्यान गुमाउनु पर्यो। अझै पनि 19 बेपत्ता हुनुहुन्छ। झन्डै 170 हाराहारीमा घाइतेहरू पनि हुनुभएको छ। उहाँहरू चाहिँ घाइते भएकाहरू उपचार गरेर घरमा जाने क्रम जारी छ। तीमध्ये अझै 5 जति अलि गम्भीर घाइते हुनुहुन्छ। अब अरू स्वास्थ्य लाभ गरेर फर्कि पनि सक्नुभयो। यो जनको क्षतिको अतिरिक्त धेरै भौतिक संरचनाहरूमा क्षति भएको छ। एकदमै प्रारम्भिक आकलन हेर्दा करिब 18 अर्बको क्षतिको, पूर्वाधारको क्षतिको अनुमान आएको छ। त्यसको विस्तृत आउँदाखेरि अझ धेरै आउला भन्ने हामीलाई लागेको छ। यो हुँदै गर्दाखेरि खास गरी पहिलो प्राथमिकता भनेको जुन खालको मौसमी विपद आइलाग्यो, त्यसपछि चाहिँ विपदमा हराइराख्नुभएकाहरूलाई खोज्ने कामहरू, खोजोद्धारको कुरा, जुन व्यक्तिहरू दिवंगत हुनुभयो उहाँहरूको परिवारलाई राहत पुर्याउने कुराहरू, जुन व्यक्तिहरू असुरक्षित स्थानमा हुनुहुन्छ अझै पनि घर फर्किने सम्भावना तत्काललाई छैन अथवा घर नै बगाएर लगेको छ, उहाँहरूलाई सुरक्षित आश्रय स्थलको व्यवस्था र यो प्रारम्भिक पुनस्थापनाका कार्यहरू अबका प्राथमिकता हुन्। त्यसमध्ये सामान्य प्रधानमन्त्रीज्यूले उद्घोष गर्नुभए बमोजिम नै हिजोसम्म खोज उद्धार कार्यलाई तीव्रता दिने भन्ने कुराहरू चाहिँ थियो। तदनुरूप जो हराइराख्नुभएको व्यक्तिहरू हुनुहुन्छ उहाँहरूको खोजीका लागि, उहाँहरू पहिरोमा पर्नुभएको स्थानहरू अथवा चाहिँ बगाएको नदीका विभिन्न स्थानहरूमा ठुलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरेर खोज गर्ने काम भयो र अझै पनि त्यति गर्दाखेरि पनि 19 पत्ता लागेको छैन। या त पहिरोमा पनि धेरै पहिरो धेरै तल परेको अवस्था हो कि अथवा नदीले धेरै बगाएर लगेको हो कि टाढा पुर्याएको हो कि भन्ने कुराहरू अझै यकिन छैन। तथापि त्यसको चाहिँ प्रक्रिया अझै जारी रहन्छ। अनि राहतको सवालमा खास गरी दिवंगत भएका व्यक्तिका परिवारहरूलाई राहत दिने काम हिजोबाट तीव्रताका साथ सुरु भएको छ। सम्भवतः आज र भोलिमा जसको घर ठेगाना पत्ता लागेका अथवा राहत रकम बुझ्नका लागि आफन्तहरू उपलब्ध भएको हदसम्म यो राहत वितरण गर्ने कार्य, आर्थिक हिसाबको राहतको मैले कुरा गरेँ, यो कार्य सम्पन्न होला र सँगसँगै जसलाई खाद्यान्न लत्ता कपडा ओर्ने छाउने लगायतका कुराहरूको आवश्यकता छ। त्यो रात बाँध्ने प्रक्रिया निरन्तर चलिराखेको छ। अहिले हामीले सडक नपुगेको ठाउँमा पनि नेपाली सेनाको हेलिकप्टर मार्फत राहतका सामग्रीहरू पुर्याइराखेका छौँ। खास गरी ललितपुरमा, सिन्धुपाल चोकमा, काभ्रेमा, जहाँ यो सडकको सम्पर्क विच्छेद भएको कारणले सडक मार्गबाट राहत लैजान सकिएको थिएन, ती ठाउँमा हेलिकप्टरबाट र सडक मार्गबाट पुर्याउने ठाउँमा सडकबाटै राहत लैजाने काम भइराखेको छ। यसमा थुप्रै साझेदार संस्थाहरूले पनि सहयोग पुर्याउनु भएको छ। मानवीय सहायताको क्षेत्रमा काम गर्ने संस्थाहरूको सहयोग, निजी क्षेत्रको समेत सहयोग परिचालन भएको अवस्था छ। र अब हामी सँगसँगै यो जुन सडक विच्छेद भएको कुरालाई जोड्ने कुराहरू, टेलिफोन विद्युत अवरुद्ध भएका कुराहरूमा चाहिँ छिटो सेवालाई सुचारू गर्ने कुराहरू अहिलेको एकदम उच्च प्राथमिकता रहेको कुरा मैले निवेदन गर्दछु।
यहाँले नेतृत्व गर्नु भएको महाशाखाले विपद सम्बन्धी सूचना संकलन गर्नेदेखि उद्धार, राहत र पुनस्थापनाका लागि पनि समन्वय गर्ने गर्दछ। यस सन्दर्भमा अहिले अब घाइतेहरूको अवस्था यहाँले भनी नै सक्नु भएको छ। मैले यहाँ जोड्न खोजेको कुरा के भनेदेखि, अहिले जुन व्यक्तिहरूको उद्धार गरिएको छ उहाँहरूको पुनर्स्थापनाका लागि के कस्ता कार्यहरू भइरहेका छन्, कतिपयले सामुदायिक भवनहरूमा आश्रय लिइरहेको अवस्था छ, कतिपयहरूले स्कूलहरूमा आश्रय लिइरहेको अवस्था छ, यो तमाम विषयलाई हेर्ने हो भनेदेखि तत्कालै आर्थिक राहत अथवा अन्य कुनै किसिमको राहत वितरणका लागि कुनै योजना भएको अवस्था छ कि छैन। अब धेरै ठाउँहरूमा बाढ़ी पहिरोबाट प्रभावित भएकाहरूको घर नै बाढ़ीले पहिरोले बगाएर लगेको अवस्था पनि छ। यस्तो अवस्थामा हामीले कसरी काम गर्दैछौ?
हजुर, यस सवालमा हामीले यो बाढीबाट प्रभावित, बाढी पहिरोबाट प्रभावित व्यक्तिहरू, परिवारहरू अहिले कुन कुन ठाउँमा सुरक्षित आश्रय स्थलमा हुनुहुन्छ भन्ने कुराको पनि विवरण लिएका छौँ। खास गरी काठमाडौँमा नखु अथवा बल्कुको एरियामा, त्यहाँ सुकुम्बासी क्षेत्रमा बस्ने गरेका व्यक्तिहरू बाहेक अहिले त्यस्तो एकीकृत स्थलमा बसेको अवस्था छैन। अधिकांश जो बाढीबाट प्रभावित हुनुभयो, पहिरोबाट प्रभावित हुनुभयो, उहाँहरूले आफन्तकोमा चाहिँ आश्रय लिइराखेको चाहिँ अवस्था छ। केही चाहिँ जस्तो काभ्रेमा केही व्यक्तिहरू अझै पनि विद्यालयमा सुरक्षित स्थानमा चाहिँ हुनुहुन्छ। उहाँहरूलाई अहिले खाद्यान्न ओर्ने ओछ्याउने लगायतका कुराहरूको व्यवस्थापन गरिएको छ र तत्कालै हाम्रो प्राथमिकता भनेको उहाँहरू जसको बस्नु योग्य घडेरी नै छैन उहाँहरूका लागि त फेरि जग्गा पनि खोज्नुपर्ने अवस्था होला, तर जसको अहिले घर बगाइसके तापनि फेरि चाहिँ बनाउनका लागि ठाउँ छ, उहाँहरूलाई अस्थायी आवासको प्रबन्ध गर्नका लागि आवश्यक रकम कानुन बम्ने मापदण्ड बम्नेको रकम उपलब्ध गराउनका लागि त्यो पैसा रिलिज भइसकेको छ। जिल्ला विपद व्यवस्थापन कोषले नै चाहिँ त्यो रकम वितरण गर्छ र आजै हामी चाहिँ फेरि यो अस्थायी आवासको रकम निकासाको लागि सम्बन्धित जिल्लाका विपद व्यवस्थापन समितिहरूलाई चाहिँ अनुरोध गर्दै पनि छौँ। र यो हुँदै गर्दाखेरि अस्थायी आवासको लागि अनुदान प्रक्रिया सक्दै गर्दा हामीले सँगसँगै अब सम्भवतः पर्सि नै मानवीय क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्था साझेदारहरूसँग अनुरोध गरेर सबैको समन्वयमा उहाँहरूका चाहिँ अस्थायी आवासहरू छिटोभन्दा छिटो निर्माण गर्ने र उहाँहरूलाई सुरक्षित छानामुनि लैजाने कार्यको चाहिँ प्रारम्भ हुनेछ। र जसले अहिले चाहिँ एकैचोटि स्थायी आवासको प्रक्रियामा चाहिँ जान चाहनुहुन्छ उहाँका लागि पनि अब हामी फेरि उहाँहरूलाई लाभग्राहीको सूचीमा समावेश गर्ने र त्यसपछि त्यसको आवास निर्माणको अनुदानको प्रक्रियामा जान्छौँ। त्यो प्रक्रिया केही समय लाग्ला, किन भन्दा अहिलेसम्म हामीसँग करिब 5,000 घरहरू पूर्ण रूपले क्षति भएको, बस्न योग्य नभएको जानकारी हामीलाई छ। ती घरहरू क्षति भएका, बगाएका लगायतको कुराहरू चाहिँ छ। त्यो कुरालाई चाहिँ सम्बन्धित पालिकाले प्रमाणीकरण गरेर अनि उहाँहरूलाई लाभग्राहीको सूचीमा चाहिँ राखिसकेपछि उहाँहरूले थायी आवासको लागि अनुदान पनि प्राप्त गर्नुहुन्छ। तर तत्कालको भनेको अस्थायी आवासमा नछिर्दासम्म सुरक्षित आश्रय स्थलमा चाहिँ आवश्यक रसद पानीको व्यवस्थालाई जारी राख्ने र अविलम्ब उहाँहरूलाई अस्थायी आवासको लागि जुन 50,000 उपलब्ध हुन्छ त्यो रकम चाहिँ उपलब्ध गराउने प्रक्रिया चाहिँ तत्काल सुरु हुन्छ।
प्रारम्भिक रूपमा बाढ़ी पहिरोबाट 17 अर्बको क्षतिको विवरण अहिले बाहिर सार्वजनिक भइरहेको छ। तथापि तथ्य तथ्याङ्कमा भोलिका दिनमा विवरण संकलन हुँदै गर्दा केही फरक पर्ला। अहिलेसम्मको हकमा कृषिमा 6 अर्ब, खानेपानीका संरचनामा 3 अर्ब 55 करोड़, ऊर्जामा 4 अर्ब 35 करोड़, जलस्रोत र सिंचाईतर्फ 1 अर्ब 35 करोड़को क्षति भएको लेखाजोखा गरिएको छ। यति ठूलो क्षतिको खाडल पूर्नुपर्ने अवस्था छ। यस सम्बन्धमा सम्बद्ध पक्षले अहिले के कस्तो योजनाहरू बनाइरहेको छ? हुन त गृह मन्त्रालयले आफ्नो विभागीय भूमिकामा परेको कार्य सम्पादन गर्दछ। यसमा भौतिक पूर्वाधार मन्त्रालय, जलस्रोत सिंचाई मन्त्रालय पनि जोडिन आउँछन् र सबै निकायको समन्वय पनि आवश्यक रहने हुन्छ। यो सन्दर्भमा अहिले के कस्ता योजनाहरू बनिरहेका छन् समन्वयात्मक हिसाबले?
हजुर, यो क्षतिको गणना गर्नका लागि यो प्रारम्भिक क्षतिको अनुमान र यो लाइफ लाइनहरू सुचारू गर्ने प्रक्रियाका लागि यो खास गरी बाढीबाट अति प्रभावित जिल्लाहरूमा सहसचिवको नेतृत्वमा एउटा टोली खटाइएको छ, जसमा यी विभिन्न मन्त्रालयहरू, सरकारवाला मन्त्रालयहरूका प्राविधिक कर्मचारी साथीहरू पनि समावेश हुनुहुन्छ। यसले एउटा प्रारम्भिक खाकालाई जुन अनुमान छ त्यसलाई पुनर्पुष्टि गर्ने प्रयास गर्नेछ। सँगसँगै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्राविधिक तर्फका सहसचिवको नेतृत्वमा यो चाहिँ क्षतिको आकलन गर्नका लागि अर्को कार्यदल गठन भएको छ। त्यो कार्यदलले चाहिँ आफ्नो काम प्रारम्भ पनि गरिसकेको छ। खास गरी क्षेत्रगत मन्त्रालय, खानेपानी, ऊर्जा, जलस्रोत, सडक, यहाँले अघि भन्नुभयो जस्तै ती क्षेत्रसँगको चाहिँ समन्वयमा विस्तृत क्षतिको चाहिँ अनुमान गरिनेछ र त्यसबाट गर्नुपर्ने पुननिर्माणका कुराहरू, पुनर्लाभका कुराहरूका लागि चाहिँ जुन रकमको आवश्यकता पर्छ, विस्तृत क्षति आकलन आउने बित्तिकै त्यसका लागि फेरि स्रोत व्यवस्थापनको प्रक्रियामा जानुपर्ने हुन्छ। तथापि त्यसका लागि अग्रिम तयारीको रूपमा हिजै पनि हामी अर्थ मन्त्रालय र गृह मन्त्रालयको टोली बसेर श्रीमान सचिवज्यूहरू चाहिँ समेतको चाहिँ संलग्नतामा प्रमुख सचिवकै उपस्थितिमा अब यो स्रोत व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा हामीले चाहिँ छलफल पनि प्रारम्भ गरेका छौँ। खास गरी स्रोत व्यवस्थापनको विषयमा अगुवाई गर्ने अर्थ मन्त्रालय भएको कारणले हामीले जब विस्तृत क्षतिको चाहिँ आकलन उहाँहरूलाई प्रस्तुत गर्छौँ, त्यसपछि हामी यो विषयमा चाहिँ छलफल गरेर अर्थ मन्त्रालयले नै स्रोत व्यवस्थापनको अगुवाई गर्नेछ।
सरकार नै नागरिकको भरोसा र अभिभावकको रूपमा पनि रहेको हुन्छ। यस हिसाबले अब विपदमा परेका नागरिकको तत्कालको आवश्यकताहरू यहाँहरूले पहिचान गरेको कुरा पनि यहाँले बताइसक्नु भएको छ। अहिले चाड पर्वको समय पनि छ, यस्तो अवस्थामा के कस्ता आवश्यकताहरू विपदमा परेका नागरिकका देखिएका छन्? शुरूमा त आवास र खाद्यान्न नै होला, त्यसपछि यहाँले भन्नुभयो सड़क सञ्जाल लगायत अरू अतिरिक्त आवश्यकताहरूसँग पनि जोड़िनु पर्ला। प्रधानमन्त्रीले पनि यस विषयमा चासो व्यक्त गरेको कुरालाई यहाँले यसअघि नै भनिसक्नु भएको छ। प्रधानमन्त्रीले दीर्घकालीन, अल्पकालीन र मध्यकालीन योजना बनाएर अगाडि बढ्नु भनेर पनि निर्देशन पनि दिइसक्नु भएको छ। यस सन्दर्भमा के कसरी काम हुँदैछ? नागरिकका तत्कालका आवश्यकताहरू के छन्?
हजुर, खास गरी अहिले कस्तो देखिएको छ भन्दा यो आसन्न चाडबाडको चाहिँ समय पनि आइसक्यो, त्यसले गर्दाखेरि धेरै व्यक्तिहरू विपदबाट कम प्रभावित भएकाहरू अथवा जसका आफन्तहरू पनि विपदमा पर्नु भएको छ ती व्यक्तिहरू समेत छिटोभन्दा छिटो गन्तव्यमा जान चाहनुहुन्छ। त्यसले गर्दाखेरि जो बाहिर निस्किन खोजिराख्नु भएको छ यो विपद परेको क्षेत्रबाट, उहाँहरूका लागि यो सडक सञ्जाललाई पुनस्थापित गर्ने अथवा हवाई यातायातलाई सहज तुल्याउने विषय उच्च प्राथमिकतामा रहेको छ। माननीय गृहमन्त्रीज्यूले प्रत्येक दिन राति 9 बजीसम्म 10 बजीसम्म पनि बसेर विपदमा प्रभावित भएका व्यक्तिहरूको प्रत्येक जिल्लागत विवरण चाहिँ लिने, उहाँहरूको समस्याको बारेमा चाहिँ बुझ्ने, छलफल गर्ने र तत्कालै उहाँहरूका समस्याहरूलाई सम्बोधन गर्नका लागि निरन्तर आफैले कमान्ड सम्हालेर यसमा काम गरिराख्नु भएको अवस्था हो। र हामीले खास गरी चाडपर्वसँग सम्बन्धित विषय हेर्दा जो व्यक्तिहरू विपदमा पर्नुभयो उहाँहरूका लागि चाहिँ चाडपर्वै आएन, बरु त्यो अवस्थासम्मका लागि चाहिने खास गरी सुरक्षित खानेपानीका कुराहरू, सुरक्षित खानाका कुराहरू र सकेसम्म आफ्नो छानामा पुग्न पाए हुन्थ्यो भन्ने छटपटी उहाँहरूमा छ। र सरकारको चासो पनि उहाँहरूको चाहिँ जीवनलाई अलिकति सरल पार्नका लागि खास गरी राहत वितरणलाई चाहिँ तत्काल टुङ्ग्याएर त्यसबाट हुने सहजीकरणका कुराहरूका लागि र उहाँहरूको औषधोपचारदेखि लिएर अहिलेको चाहिँ तत्कालको चाहिँ दुःख मेट्नका लागि प्रमुख जिल्ला अधिकारीकै नेतृत्वमा टोलीहरू खटिएका छन्। प्रत्येक दिन जसो उहाँहरू आफै गाउँ गाउँमा बत्ती बत्तीमा जहाँ त्यस्ता पीडितहरू हुनुहुन्छ त्यहाँ पुग्नु भएको छ। त्यसले गर्दा अहिलेको चाहिँ मुख्य चासो भनेको यो आवागमनलाई सुचारू पार्ने र जो चाहिँ असुरक्षित आश्रयमा हुनु स्थलमा हुनुहुन्छ उहाँहरूका लागि सुरक्षित बन्दोबस्त खाना पानी औषध उपचार लगायतका सुरक्षित बन्दोबस्तीका सामानको प्रबन्ध गर्नु नै हो, त्यसमा सरकार लागि परेको छ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामी विपद व्यवस्थापन, विपदजन्य घटना न्यूनीकरण लगायतका विषयमा केन्द्रित भएर विपद व्यवस्थापन महाशाखाका प्रमुख डाक्टर भीष्म कुमार भूषालसँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई अझै अगाडि बढ़ाउ। अब म थोरै विपद पूर्वको तयारीको विषयमा केन्द्रित हुन चाहे। पछिल्लो समय विपदको एक हप्ता अघिदेखि नै मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सूचना हुने भनेर पटक पटक भनिरहेको थियो। यहाँले पनि विभिन्न किसिमका सामाजिक सञ्जालबाट त्यस किसिमका सूचना प्रवाह गरिरहनु भएको थियो, आफ्नो विभागीय दायित्व पूरा गरिरहनु भएको थियो। तथापि प्राकृतिक विपदबाट अकल्पनीय क्षति बेहोर्नु पर्यो। आखिर यस्तो अवस्था किन आयो? सावधानी सतर्कता अप्नाउनु पर्ने विषयमा हामीले सुधार गर्नुपर्ने कुराहरू रहेछन् भनेर पनि अहिले अनुमान लगाउन सकिन्छ। पूर्व सूचनाका बावजूद पनि यति ठूलो घटना हुनुलाई हामी कहाँनिर चुक्यौं भनेर अथवा मूल्यांकन गर्दा हाम्रा नीतिगत सुधार गर्नुपर्ने कुराहरू कहाँ कहाँ देखिन आए यहाँको बुझाइमा?
हजुर, यो खास गरी सूचना प्रवाहको हकमा कतै पनि कमी कमजोरी भएको अवस्था थिएन, किनकि हामीले जल तथा मौसम विज्ञान विभागले जुन प्रक्षेपण गर्यो त्यस लगत्तै कमान्ड पोस्टको बैठक बसेर राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरण को आफ्नो चाहिँ सञ्जालबाट विभिन्न सञ्जाल माध्यमहरूबाट एसएमएसबाट हरेक तरिकाले यो सूचनाहरू घर घरमा गाउँ गाउँमा पुर्याएको अवस्था हो। यहाँहरू जस्ता सञ्चार माध्यमबाट पनि पटक पटक यी समाचारहरू पुर्याइएको हो। त्यति हुँदै गर्दाखेरि पनि हामीलाई के लाग्छ भन्दा कतिपय ठाउँमा हामीले अलिकति सूचनाको व्यवस्था गऱ्यौँ भन्ने पनि लाग्छ। खास गरी यो सडक दुर्घटना सडकमा यो जुन बसहरू पुरिए यसको बारेमा हामीले अलिकति यो खाल यो सूचनालाई अलिक गम्भीरतापूर्वक पनि लिएनौँ भन्ने कुरा पनि हो। चाहे यातायात व्यवसायहरूबाट होला अथवा चाहिँ हामीले चाहिँ बिचमा रोक्नुपर्ने ठाउँमा चाहिँ पर्याप्त हामीले चाहिँ यसको गम्भीरता चाहिँ लाई अलिक बुझेनौँ कि भन्ने पनि लाग्छ। तर धेरै जसो ठाउँहरूमा हेर्दाखेरि सूचना प्राप्त गरेर पनि यो हामी सबैको नियन्त्रणभन्दा बाहिर गयो। जस्तो जो पीडित हुनुभयो उहाँहरूको पनि नियन्त्रणबाट बाहिर कसरी गयो भन्दा जति ठाउँमा पहिरोहरू चाहिँ गए या पहिरो जाला भन्ने उहाँहरूलाई पनि अनुमान पनि थिएन। त्यस्तो ठाउँहरूमा पहिरो गयो जसले धेरै व्यक्तिहरूको चाहिँ ज्यान लियो, त्यो हाम्रो अनुमानभन्दा अथवा पीडितहरूको अनुमानभन्दा धेरै बाहिरको कुराहरू भयो, घटना भयो। कतिपय ठाउँमा हामीले अलिकति अब के नै होला र यस्तो खालको यो लेभलको यो स्तरको भयावह परिणाम चाहिँ नआउला भन्ने पनि लाग्यो जस्तो मलाई लाग्छ। जस्तो खास गरी काभ्रेमा चाहिँ जति पनि घटनाहरू दुर्घटनाहरू भए त्यहाँ नदी किनारमा रहेका बस्तीहरू त्यहाँ बसिरहेका व्यक्तिहरूले चाहिँ कहिले पनि अनुमान पनि गर्नुभएको थिएन होला कि त्यति माथिसम्म पनि यो बाढीको चाहिँ सतह आउँछ, घरहरू बगाउँछ, पुलहरू बगाउँछ भन्ने चाहिँ त्यो अनुमानै पनि भएन होला। यो हुँदै गर्दाखेरि नीतिगत सवालमा हामीले चाहिँ तिन चारवटा कुराहरूमा ध्यान दिनुपर्ने देखेका छौँ। पहिलो कुरा सूचना संयन्त्र प्रभावकारी हुँदै गर्दाखेरि पनि हामीलाई अब थप प्रविधिको चाहिँ आवश्यकता पर्यो ताकि हामीले अझ उच्चतम प्रविधिबाट खोजदारलाई अझ तीव्र रूपले अगाडि चाहिँ बढाउन सकौँ। हाम्रा जुन खोजदारमा खटिने सुरक्षाकर्मीहरू हुनुहुन्छ उहाँहरूलाई अझ बढी यो आवश्यक उपकरणले अथवा औजारले सुसज्जित गर्नु जरुरी छ भन्ने एउटा चाहिँ त्यो हाम्रो सिकाइ छ। दोस्रो असाध्यै महत्त्वपूर्ण विषय भनेको यो बस्ती विकासको जुन हाम्रो ढाँचा भयो यो दिगोपनालाई सुरक्षित तरिकाले विपसंवेदनशील भएर योजना तर्जुमा गर्ने कुरालाई चाहिँ अलिकति ध्यान दिएनौँ भन्ने लाग्छ। चाहे नदी किनारका बस्तीमा परेको प्रभावहरू चाहिँ होला, अथवा चाहिँ हामीले ठाउँ ठाउँमा चाहिँ सडकहरू एकदमै धेरै असङ्ख्य सडकहरू जुन वातावरणीय प्रभावहरूको कुनै ख्याल नगरिकन पहाडमा हामीले जुन सरल भाषामा डोजरे विकास भन्छौँ त्यो कारणले खनिएका सडकहरूका कारणले धेरै ठाउँमा पहिरो गएको छ। धेरै चाहिँ तलका नदी किनारका बस्तीहरूमा माथिबाट बगेर आएको जुन घेग्रियानहरूले खेतीबाली घरहरू चाहिँ नोक्सान भएका छन्। नदीको सतह माथि उठेको चाहिँ कारणले त्यो नदी फेरि बस्तीतिर सोझिएको छ। त्यसले गर्दा अब निर्मम भएर गम्भीर तरिकाले सोचेर हाम्रो विकासको ढाँचाहरू चाहे सडक बनाउने प्रक्रिया होला, चाहे बस्ती विकासको प्रक्रिया होला, नदीको किनारमा कति नजिकसम्म चाहिँ बस्ती बस्ने भन्ने कुराहरूमा पनि हामी असाध्यै संवेदनशील हुनु जरुरी छ। इतिहासमा कुनै पनि समयमा नदीले छोडेको डोब जहाँसम्म हुन्छ, उच्चतम बाढीले त्यहाँ छोडेको डोब त्यहाँसम्म चाहिँ बस्नु हुँदैन, कम्तीमा त्यहाँसम्म बस्नु हुँदैन भन्ने कुराको चेतनाको विकास गरेर हामीले तदनुरूप नदी किनारमा अथवा मुख्य सहरमा बस्तीको विकास गर्दाखेरि घरहरू बनाउँदाखेरि संरचना बनाउँदाखेरि ध्यान दिनुपर्ने देखियो भने पूर्वाधारको विकास गर्दै गर्दाखेरि पनि जुन उचाइमा हामीले पुलहरू बनाएका छौँ सम्भवतः हामीले चाहिँ त्यसभन्दा अब फेरि पुनर्विचार गर्नुपर्ने अझ उचाइमा अझ लामो स्पानमा चाहिँ काम गर्नुपर्ने हो कि भन्ने कुराहरू पनि देखिएको छ। तसर्थ मैले संक्षेपमा भन्नुपर्दाखेरि विपदमा उद्धारका लागि खटिने जनशक्तिको लागि तालिम अब हामी सुरक्षा कर्मीहरूमा मात्रै निर्भर भएर उहाँहरूलाई मात्रै दोष दिएर बस्ने अवस्था रहेन। गाउँ गाउँमा बस्ती बस्तीमा तालिम प्राप्त स्वयंसेवकको चाहिँ विकास जति छिटो गर्न सकियो त्यति विपदको घटना हुने बित्तिकै तत्काल खोजुद्धार गर्न सजिलो पर्छ भन्ने कुरा एउटा सिकाइ हो। दोस्रो कुरा औजार उपकरणको कुरा मैले अघि पनि निवेदन गरिसकेँ। तेस्रो कुरा विकासको ढाँचाका कुराहरू चाहिँ मैले गरेँ, यसमा पुनर्विचार गर्नुपर्ने अवस्थाहरू चाहिँ आए। र चौथो कुरा चाहिँ फेरि पनि विपदमा गरिने लगानीको विषय चाहिँ छ। विपदको पूर्व तयारीका लागि सबै तहका सरकारले लगानी गर्नुपर्ने अवस्था आयो। हाम्रो नीति कानुनहरूले पनि कम्तीमा 1% यो विपदलाई ध्यानमा राखेर बजेट छुट्याउनु पर्ने भनेको हुन्छ, तर हामीले चाहिँ त्यसरी रकम छुट्याउनु नसकेको कारणले विपद आउँदै गर्दाखेरि जुन क्षति हुन लागेको हुन्छ त्यो क्षति घटाउनका लागि तत्काल गर्नुपर्ने लगानी तत्काल गर्नुपर्ने काममा समेत पैसा खर्च गर्न नसकिरहेको अवस्थामा यसका लागि विपदमा तत्कालै परिचालन गर्न सकिने खालको रकमको समेत हामीले जो गर्नुपर्छ भन्ने चाहिँ सिकाइ पनि रहेको चाहिँ छ। यी कुराहरूलाई मैले निवेदन गरेँ।
यहाँले यसो भनिरहँदा हामीमा प्राकृतिक विपत्ति सम्बन्धी ज्ञान अथवा प्राकृतिक प्रकोप बारे आम मानिसहरूमा सचेतना नभएको हो कि भन्ने अनुमान पनि लगाउन सकियो। मैले यहाँलाई सोध्न खोजेको के भने आम मानिसमा प्राकृतिक प्रकोप सम्बन्धी सचेतना अथवा ज्ञान डिजास्टर लिटरेसीको कमी भएको हो र अथवा हामीले त्यसलाई व्यापक रूपमा अभिवृद्धि गर्नुपर्ने अवस्था आएको हो कि होइन, हामी कार्यक्रमको अन्त्यमा पनि छौं। अति नै संक्षिप्तमा यो प्राकृतिक प्रकोप बारेको चेतना ज्ञानको विषयमा हाम्रो स्तर कहाँनिर छ त्यो विषयमा भनिदिनुहोस् न।
यो पछिल्ला दिनहरूमा खास गरी समुदायमा आधारित विपद जोखिम न्यूनीकरणका जुन प्रयासहरू भएका छन् यसले विपद संवेदनशीलता प्रतिको जागरण क्रमशः बढाउँदै लगेको छ। तथापि हामीले के बिर्सनु हुँदैन भन्दा असाध्यै उच्च प्रविधियुक्त र पहिलेदेखि विपदको बारेमा धेरै लगानी गरेका देशहरूमा समेत विपदको जुन अनुमानै गर्न नसकिने चाहिँ कहर छ यसबाट चाहिँ जनमनको क्षति हुने गरेको छ। हामीले एकदमै विकसित देशहरूमा पनि यी कुराहरूलाई चाहिँ देख्न सक्छौँ जुन हाम्रो मानवीय सोच मानवीय चेतना हाम्रो क्षमताभन्दा चाहिँ बाहिर गइरहेको हुन्छ र त्यसले जनमनको क्षति गर्छ। तथापि संक्षेपमा भन्नुपर्दाखेरि विपदमा चाहिँ थप सचेतना र थप लगानी थप पूर्व तयारीको आवश्यकता छ र यो निरन्तर रहिरहन्छ।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
हजुरहरूलाई पनि धेरै धन्यवाद छ। रेडियो नेपाललाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।
आदरणीय श्रोताहरू, आजको अन्तर संवादमा हामीले विपद व्यवस्थापनका सन्दर्भमा केन्द्रित भएर गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका प्रमुख डाक्टर भीष्म कुमार भूषालसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईको दिन शुभ रहोस्। हवस्त, नमस्कार।